नमस्कार, कार्यक्रम बर्धित नेपालमा तपाईँलाई स्वागत छ। म प्रकाश ढकाल समसामयिक विषय वस्तु र घटनाक्रमका बारे सम्बन्धित क्षेत्रका विज्ञ तथा सरकारवालासँग कुराकानी गर्ने यो कार्यक्रम हरेक आइतबार, सोमबार, बुधबार र शुक्रबार बिहान 8 बजेको नेपाल खबरपछि उज्यालो रेडियो नेटवर्कबाट प्रसारण हुन्छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क मार्फत काठमाडौँ उपत्यका सहित देशभरका विभिन्न एफएम स्टेशन, उज्यालो मोबाइल एप्लिकेशन र उज्यालोको अनलाइनबाट संसारभर सुन्न सकिन्छ। आजको कार्यक्रममा हामी स्थानीय तहको चुनाव बारे छलफल गर्दैछौं। संविधान कार्यान्वयनका लागि स्थानीय तहको चुनाव नगरी हुँदैन, तर पनि संविधान जारी भएको 1.5 वर्ष बितिसक्दा समेत चुनाव हुने गतिलो आधार बनिसकेको छैन। सबै दलले चुनाव हुनुपर्छ भने पनि त्यसका लागि गम्भीर रूपले काम गरेका छैनन्। रूपान्तरित संसदको समय ठिक 1 वर्ष मात्र बाँकी रहँदा समेत संघीय संसद, प्रदेश र स्थानीय तहको चुनावको कार्यतालिका तय भएको छैन। घरकन्दो समयका बावजुद सरकारले केही दिनभित्र स्थानीय तहको चुनावको मिति घोषणा गर्ने बताइरहे पनि पत्तै अवस्था छैन। आजको कार्यक्रममा हामी चुनावी वातावरण बन्दै गरेको हो, चुनाव हुन के तयारी पूरा हुनुपर्छ, नेताहरूले भने जस्तै एकैपटक 2 वटा चुनाव गर्न सकिन्छ कि सकिँदैन लगायतका विषयमा छलफल गर्दैछौ। छलफलमा हुनुहुन्छ पूर्व प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती।
तपाईँलाई कार्यक्रम बदलिएर नेपालमा स्वागत छ।
धन्यवाद।
दल र सरकार चाहिँ चुनाव गर्ने बताइरहेका छन्, विशेष गरी पहिलो चरणमा चाहिँ स्थानीय तहको चुनाव गरौं भन्ने उहाँहरूको कुरो सुनिन्छ। एउटा पूर्व प्रमुख निर्वाचन आयुक्तको रूपमा चाहिँ अहिलेको जुन राजनीतिक घटनाक्रम, दलहरूको अभिव्यक्ति हेर्दाखेरि के देश अब साँच्चै चुनाव उन्मुख भएको देखिरहनु भएको छ कि के छ?
निर्वाचन चाहिँ कुरा गरेर हुँदैन, काम गरेर निर्वाचन हुने हो। कुरा चाहिँ गर्न थालेको निकै नै भइसक्यो दलहरूले। अब यो कुराले मात्रै समय बितायो भने चाहिँ त विश्वास लाग्न पनि गाह्रो होला सबै नेपाली नागरिकहरूलाई, सबै मतदाताहरूलाई। तर निर्वाचन सबभन्दा बढी चाहिएको नेपाली नागरिकलाई हो। नेपालीहरूले निर्वाचन मागेको चाहिँ अहिले आएर मागे होइन, धेरै पहिलादेखि मागेको, त्यो स्थानीय तहकै कुरा गर्नुभयो नि, त्यो निर्वाचन धेरै पहिला मागिएको हो। त्यति बेला निकाय भनिन्थ्यो, अब अहिले संविधानमा तह राखिदिए हुनाले हामी तहका कुरा गरिरहेछौँ। दलहरूले कुरा गरेको कमसेकम कुरा त गरे, त्यति नै ठूलो कुरा भइसक्यो। नत्र त कुरा पनि नगरेर अरू कुरा मात्रै गर्ने गर्थे, सत्ताका कुराहरू र अनि अब मैले कति समयसम्म कुर्सीमा बस्ने अनि तैँले कति तिमीहरूले कहिलेदेखि चाहिँ सुरु गर्ने भन्ने कुराहरू मात्रै हुन्थे। अब कमसेकम निर्वाचनको कुरा चाहिँ अलि प्रेसर अब सबै मतदाताको, सबै सिभिल सोसाइटी भनौँ न, नागरिक समाज रूपमा चाहिँ राजनीतिक एजेन्डा बन्यो र अहिले अगाडि आइरहेको छ। त त्यसको बिना चुनौती चाहिँ यो छैन, तर चुनौती चाहिँ प्रशस्त मात्रामा छन् स्थानीय तहको मात्र निर्वाचनको लागि पनि। र अब यो गर्न थाल्या हुन् कि भनेर तपाईँले प्रश्न गर्नुभएको भने मलाई त त्यति बेला मात्रै विश्वास लाग्छ जति बेला निर्वाचन आयोगले पूर्णता पाउँछ, जति बेला सम्बन्धित जुन निर्वाचन गर्ने हो त्यो निर्वाचन सम्बन्धी कानून निर्वाचन आयोगलाई प्राप्त हुन्छ र अनि चाहिँ यो राष्ट्रले कहिले चुनाव गर्ने भनेर मिति तोक्ने निकाय जो हो त्यसले मिति तोकेर अनि सम्बन्धित निकायलाई चाहिँ अनुरोध गर्दछ। त्यति बेला मलाई लाग्छ अब चुनावको एउटा स्थिति चाहिँ सिर्जना हुन थाल्यो भन्न सकिन्छ। अहिले यतिकैमा चाहिँ कुरा गरेको भरमा चाहिँ चुनाव चाहिँ हुने भयो भनेर चाहिँ भन्न गाह्रो छ।
भनेपछि चुनावका संकेतहरू चाहिँ देखा पर्यो, त्यसका लागि तयार हुनुपर्ने जुन तपाईँले भन्नुभयो एउटा राजनीतिक वातावरण तयार हुनु पर्यो, एन कानूनको कुरा हुनु पर्यो, निर्वाचन आयोगले पूर्णता पाउनु पर्यो, ती आधारहरू चाहिँ बाँकी नै छन्।
ती आधारहरू महत्वपूर्ण आधार हुन् किन जगै हो, निर्वाचनको जग भनेको निर्वाचन गर्ने संस्थाको पूर्णता, कुन निर्वाचन, निर्दिष्ट निर्वाचन, कुन निर्वाचन कुरा गरिरहेछौँ हामीले, अहिले स्थानीय तहको निर्वाचन कुरा गरिरहेछौँ। स्थानीय तह संविधानले व्यवस्था गरेको स्थानीय तह भनेको अहिले हामीसँग, हामीले कहिले पनि यसभन्दा पहिला त्यसमा कुनै प्र्याक्टिस नगरेको, त्यसलाई चाहिँ हामीले व्यवहारमा नल्याएको निर्वाचनको कुरा गरिरहेका छौँ। अब 719 वटा चाहिँ स्थानीय तहका संस्थाहरूको निर्वाचन हामी गर्न गइरहेछौँ। ती संस्थाहरूको क्षेत्र र संख्याका आधारमा मतदाता नावलीको तयारीको कुरा कहाँ पुगेका छ अनि परिचय पत्रका कुरा कहाँ पुगेका छन् ती पनि प्रश्न उठ्लान् तपाईँलाई र सबै मतदातालाई पनि प्रश्न उठ्ने विषय त हुँदै हुन्। त्यसकारणले निर्वाचनको लागि पूर्वाधार भनेको के हो भन्दाखेरि चाहिँ एउटा कानून हो अर्को मिति हो अर्को निर्वाचन आयोगको तयारी हो तयारी भन्दा आयोगको पूर्णता त्यसपछि निर्वाचन आयोगले गर्नुपर्ने तयारी हो मलाई त्यस्तो लाग्छ अब फर्किने बाटो त छैन होइन एउटा बाटोमा प्रवेश गरिसकेपछि फर्किने बाटो हुँदैन र निर्वाचन गराएरै छोड्नुपर्ने हुन्छ अब त्यो विषयमा अब आज र भोलि जुन तपाईँ हामीले सुनेका छौँ हाम्रो संसदले केही ऐनहरूको विषयमा छलफल गरिरहेको अवस्था छ यस्तो भइदियोस् चाँडै ऐन पास भइदियोस् स्थानीय तहको त्यो ऐन चाहिँ निर्वाचनलाई प्राप्त होस् चाँडै नेपाल सरकारले नै तोक्ने हो मिति भने कि निर्वाचन आयोगलाई दिइयोस् नभए भने आफूले तोक्ने हो भने मिति तोकेर निर्वाचन आयोगलाई चुनाव गरिदिनुहोस् भनेर लेखी पठाइयोस् यति भयो भने चाहिँ मलाई लाग्छ कमसेकम एउटा स्टेप अगाडि बढ्छ एउटा पाइला चाहिँ अगाडि बढ्छ निर्वाचनको
जस्तै यो तहको चुनावबाट अब हामी पछाडि फर्कन सक्ने अवस्था छैन संविधानले नि त्यो कुरा निर्दिष्ट गरिसकेका छ अब निकायको चुनाव त पुरानै संरचना अनुसार पुरानै मतदाता नामावलीले पनि काम गर्थ्यो भनेपछि स्थानीय तहको चुनावका लागि विगतमा भन्दा निर्वाचन आयोग र अरू सहयोग गर्ने जुन सरकारी निकायहरू छन् तिनले बढी मेहनत गर्नुपर्छ
नयाँ परिवेश छ हामीले नयाँ संविधान प्राप्त गरेका छौँ हामीहरूले हाल सालै एक वर्ष पन्ध्र महिना जति भयो त्यो संविधानको कार्यान्वयनको प्रक्रियामा हामी छौं निर्वाचन संविधानको कार्यान्वयनको पहिलो खुड्कुले निर्वाचनको प्रक्रिया हो मलाई लाग्छ अन्य कार्यान्वयन अब कुनै संस्थाहरू गठन भएका छन् राजनीतिक दृष्टिकोणले राजनीतिक कारणले र अरू कारणले भन्दा पनि सम्पूर्ण नेपालीको लागि त निर्वाचन गरेर आफ्नो प्रतिनिधि छानिसकेपछि मात्रै निर्वाचनको कुरा हुन्छ र अनि त्यसको आफ्नो कार्यान्वयन मतलब नि हाम्रो संविधान कार्यान्वयन भयो भन्ने हामीलाई लाग्दछ हुन थाल्यो भन्ने लाग्दछ त्यस कारणले अब हामीहरूले स्थानीय निकायतिर फर्किने तपाईँले भने जस्तै अब अवस्था भएन संविधानले जे भनेको छ अब निकायको लागि फर्केर जाने अवस्था त्यति बेला थियो जति बेला चाहिँ संविधान जब लागू भएको थियो अथवा हामीले संविधान प्राप्त गरेका छौँ तत्कालै चाहिँ स्थानीय निकाय निर्वाचन गर्ने व्यवस्थाको लागि संविधानले पनि एउटा ठाउँ राखिदिएको थियो त्यो ठाउँ अब त्यो ठाउँमा फर्केर जान थाल्यो भने चाहिँ अब यो संविधानको कार्यान्वयन गर्न नचाहेको भन्ने अर्थ पनि लिन पर्ने हुन्छ त्यस कारणले अब चाहिँ स्थानीय तहको निर्वाचन हो अब यो निर्वाचन गराउने निकायहरूलाई नयाँ कामहरू धेरै गर्नुपर्ने होला मतदाताको पनि कुरा ल्याउनु भयो मलाई लाग्छ मतदाता नामावली भनेको प्रत्येक घरको परिवारका सदस्यहरूको परिचयका साथ बनाइएको फोटोसहितको मतदाता नामावली हो त्यसका आधारमा परिचय पत्र पनि वितरण गर्नुपर्छ र त्यस्तो मतदाता नामावली भइसकेको कारणले त्यसैलाई अध्यावधि गर्दैछ निर्वाचन आयोगले भन्ने सुनिराखेको अवस्थामा मलाई लाग्छ कसै कोही छुट्नु भएको छ भने त अवश्य पनि अहिले पनि चाहिँ संलग्न गराउन सक्नुहुन्छ आफ्नो नाम नामावलीमा र त्यही मतदाता नामावलीबाट निर्वाचन गर्ने हो त्यो निकायको निर्वाचन होस् तहको निर्वाचन होस् प्रदेशको निर्वाचन होस् अथवा संघीय संसदको निर्वाचन होस् एउटै निर्वाचन मतदाता नामावली हो एउटै मतदाता परिचय पत्र हो त्यसैका आधारमा हामीले चाहिँ सबै निर्वाचन गर्ने भएको हुनाले खालि क्षेत्र कुन कुन क्षेत्रहरू कुन कुन गाविसहरू मिलेर गाउँपालिका बन्यो कुन कुन गाविसहरू मिलेर नगरपालिका बन्यो उपनगरपालिका बन्यो अथवा महानगरपालिका बने ती त्यसको चाहिँ सीमाभित्रका मतदाता नामावलीलाई छुट्याउनु पर्यो त्यो अनुसार ओडाका लागि पनि मतदाता नामावली छुट्याउनु पर्यो छुट्याउने कुरा चाहिँ निर्वाचन आयोगले मलाई लाग्छ प्रविधि प्रयोग गरेको हुनाले ओडा नटुक्राइदिएको अवस्थासम्म ओडा भनेको मैले चाहिँ गाउँको ओडा गाविसको ओडा नगरपालिका ओडा नटुक्राइदिएको भएदेखि केन्द्रैमा बसेर त्यो ठिकसँग चाहिँ त्यसको ठेगाना लिन सक्यो भने सफ्टवेयरबाटै चाहिँ त्यो छुट्याउने काम गर्न सकिने भएको हुनाले त्यति कठिन चाहिँ होइन तर पनि अत्यन्त जोखिमपूर्ण मैले यहाँ मैले जोखिम भन्ने शब्द प्रयोग गरेँ किनभने चुनौतीपूर्ण होइन जोखिमपूर्ण छ कहिले तपाईँले त्यो गल्ती गरेर एउटा वडा उता पर्ने वडालाई चाहिँ यता पारिदिनुभयो कम्प्युटरबाट भने चुनावको बेलामा त्यो मतदाता नामावलीमा त्यो पल्लो चाहिँ गाविसको गाउँपालिकाको अथवा नगरपालिकाको वडा चाहिँ अर्को नगरपालिका वडामा चुनावमा जान सक्छ जसले गर्दा निर्वाचनलाई फेरि पुनरावृत्ति गर्नुपर्ने अरू फेरि पुननिर्वाचन गर्नुपर्ने आवश्यकता हुन सक्छ, त्यो चाहिँ गल्ती चाहिँ व्यवस्थित गर्ने व्यवस्थापन गर्ने संस्थाले नगर्ला मलाई लाग्छ।
जस्तै अहिले जुन चुनावका लागि चाहिने पाँचवटै कानून ऐनहरू चाहिँ संसदको राज्य व्यवस्था समितिमा पुगेका छ, तीनवटा चाहिँ एक चरणको छलफल पनि सकेका छ, दुईवटा भर्खर पुगेका छ। अब यो माघ महिना भएर माघ भर्खर भर्खर शुरू भएको छ, माघ महिनाभित्र यदि सरकारले चाहिँ ती पाँचवटै कानून पास गरेर चुनावको मिति घोषणा गरिदियो भने हामीले कहिलेसम्म चुनाव गर्छौँ, किनकि यो निकायको तहको चुनाव भएकाले अलिकति टाइम पनि बढी लाग्ला।
हजुर, हामीले चाहिँ अब चुनाव गर्ने भनेको बर्खामा गर्न सकिन्न, त्यो स्वत सिद्ध छ। जेठको 10 गतेदेखि चाहिँ प्राय मनसुन आउँछ हाम्रो नेपालमा। मैले हेरेको तथ्याङ्क गत विगतका चुनावका लागि चाहिँ हामीले तथ्याङ्क हेर्दाखेरि चाहिँ वर्षा जेठको 10 गतेदेखि कुनै कुनै वर्ष चाहिँ जेठको 10 गतेदेखि वर्षा लाग्छ। त्यो बर्खा लाग्नुभन्दा पहिले हामीले चुनाव गर्नुपर्ने हुन्छ। हाम्रो भूगोल चाहिँ अत्यन्त विकट छ, त्यो सबैलाई थाहा भएको कुरा मैले भनिरहनु पर्दैन। यस्तो विकट भूगोलका साथसाथै नयाँ प्रणाली, नयाँ निर्वाचन प्रणाली भनौँ, एक किसिमको अलिकति परिवर्तित अवस्थामा यत्रो दिनपछि चुनावमा चाहिँ हाम्रा करिब करिब चाहिँ 36 वर्ष भएका नेपालीले चाहिँ भोट हाल्न नपाएको यस्तो चुनाव, तपाईँ पनि 36 वर्ष हुनुभएको छैन होला, भोट हाल्नु भएन होला स्थानीय तहको निकायको निर्वाचनमा, मलाई लाग्छ त्यस्तो निर्वाचन। र अनि फेरि धेरै युवा युवतीहरू जसले चाहिँ आजसम्म लोकतान्त्रिक विधि र प्रक्रियाबाट आफूलाई चाहिँ उम्मेद्वार बनाउन नपाएको स्थानीय तहको स्थानीय निकायको, र अनि त्यो लिडरसिप विकास भन्छौ नि हामीले चाहिँ नेतृत्व विकासको अत्यन्त महत्वपूर्ण चरणको रूपमा आएको यो स्थानीय तहको निर्वाचन त्यत्तिकै प्रतिस्पर्धी पनि हुने भएको हुनाले पनि हामीले चाहिँ अत्यन्त विचार पुर्याएर चाहिँ काम गर्नुपर्ने अवस्था छ। दलहरूको पनि वर्चस्वको कुरा हुन्छ, र अनि निर्वाचनलाई चाहिँ निष्पक्ष बनाउनको लागि चाहिँ सम्बन्धित संस्थाले पनि त्यति नै चुनौतीपूर्ण काम गर्नुपर्ने अवस्था छ। त्यसकारणले हामीले यो निर्वाचन तपाईँले भन्नुभयो माघमा ऐन प्राप्त भयो भने कहिले हुन सक्छ, मैले यी कुराहरू ब्याकग्राउन्डमा किन भन्न मन लागेको भनेदेखि चाहिँ हामी एक किसिमको अत्यन्त रोमाञ्चित हुने खालको निर्वाचन गर्न गइरहेछ। म त अहिले म रोमाञ्चित भइरहेको छु, म आफू भोट हालिसकेको त्यो 19 वर्षपछि चुनाव हुँदैछ, रोमाञ्चित हुनु त स्वाभाविकै हो। अनि अब सबैले चाहिँ चुनावमा भाग लिनुपर्ने, अनि थुप्रै चाहिँ उम्मेद्वार पनि हुने सम्भावना भयो, थुप्रैले जित्ने सम्भावना भयो, अनि महिला र पुरुषको चाहिँ राम्रो चाहिँ प्रतिनिधित्व हुने सम्भावना भयो, अरू पिछडिएको वर्गहरू क्षेत्रहरूलाई पनि प्रतिनिधित्व गराउनलाई चाहिँ ऐनको लागि चाहिँ हामीले जुन ऐन ड्राफ्ट गरेर चाहिँ पठाएका थियौँ त्यो ऐन जुन छलफलमा छ त्यो ऐनमा चाहिँ अहिले समावेशी ऐनको व्यवस्था छ, त्यो भएको हुनाले मलाई लाग्छ यो अत्यन्त रोमाञ्चपूर्ण मैले चाहिँ शब्द प्रयोग गरेँ। यस्तो खालको निर्वाचनमा कति समय लाग्ला, माघसम्म चाहिँ ऐन दियो भने कहिलेसम्म गर्न सकिएला, मैले जेठलाई चाहिँ मैले तपाईँले नकारे, मैले जेठको 10 गतेभन्दा पछाडि निर्वाचन गराउन नछोडौं, गर्नै पर्ने भयो भने एक दुई ठाउँमा उपनिर्वाचन गर्नुपर्ने वा एक दुईवटा गाउँ अथवा नगरपालिकाहरूमा गर्न नसकेको अवस्थामा छाता उडेर पनि भोटर्स आउलान् भनेर गर्ने कुरा अर्कै हो। त्योभन्दा अन्यत्र चाहिँ पहिले गरिसक्नुपर्छ भनेपछि फागुन चैत वैशाख 3 महिना भयो, 3 महिनामा तयारी गरेर 3 महिनाभित्र चाहिँ निर्वाचन सबै निर्वाचन सम्पन्न गर्नको लागि चाहिँ एउटा युद्ध स्तरमा शब्द युद्ध प्रयोग गरिन्छ, हामीले युद्ध स्तरमा भनेको राज्यको सम्पूर्ण ध्यान राज्यको सम्पूर्ण ध्यान अरूतिर लाग्नु हुँदैन, निर्वाचनतर्फ लाग्नुपर्ने हुन्छ।
120 दिन चाहिँ हामी नर्मली
सुन्छौँ हो, 120 दिन चाहिँ निर्वाचनहरूलाई तयारीको लागि लाग्छ भनेको हाम्रो नेपालमा नेपालको अवस्थामा तयारीको कुरा चाहिँ नयाँ व्यवस्था पनि हो। त्यस कारणले जति सक्यो छोटो समयमा निर्वाचन सम्पन्न गर्न सक्ने क्षमता विकास गर्नुपर्ने छ, त्यो चाहिँ गर्नुपर्ने विषय हो। हामी अहिलेसम्म त्यो क्षमतामा पुगेका छैनौँ। निर्वाचन आयोग वर्तमान निर्वाचन आयोगले 120 दिन भनिरहेको सुनिरहेको अवस्था हो। मलाई लाग्छ तपाईँले माघ महिनाभरि ऐन भन्नुभयो, मैले चाहिँ 3 ऐन कमसेकम निर्वाचन सम्बन्धी ऐन, अब यो कसुर सम्बन्धी ऐन, कसुर सम्बन्धी ऐन अलि पछि भए पनि फरक पर्दैन, मैले देखेको निर्वाचन सम्बन्धी ऐन र निर्वाचन आयोग सम्बन्धी ऐन, मतदाता नामावली सम्बन्धी ऐन, दल सम्बन्धी ऐन, यति चाहिँ ऐन चाहिँ चाँडै प्राप्त गर्नलाई 15 दिनभित्रमा ऐन दियो भने चाहिँ जेठको 10 गतेसम्म हामीहरूले राज्य लाग्यो भने निर्वाचन आयोग पूर्ण रूपमा लाग्यो भने राज्य पूरै निर्वाचनमय भयो भने हामी सबै त्यसमा लाग्यौं भने सहयोग गर्यौं भने हुन सक्छ।
तर त्यसको लागि चाहिँ जुन तपाईँले तीनवटा कानून मुख्य भन्नुभयो त्यसमा चाहिँ संसदको राज्य व्यवस्था समितिमा पुगेको पनि निकै भइसक्यो, त्यसमा चाहिँ दलहरूको अलिक बढी मतभेद देखिन्छ कि हामी चाहिँ त्यसमा छलफलमा पनि नजिक देखेको भने त्यसो थ्रेसहरूका कुरा, किनकि सत्ता गठबन्धनले गर्दा चाहिँ थ्रेसहरूको कुरा एकदम पेचिलो स्थितिमा छ अहिले, ठूला दल नमिलिकन थ्रेसहरूलाई चाहिँ राखेर जान सक्ने स्थिति हुन्न।
थ्रेसहोल चाहिँ संघीय र प्रादेशिक निर्वाचनको प्रणालीमा थ्रेसहोलको प्रयोग गर्ने हो, स्थानीय तहको निर्वाचनमा थ्रेसहोलको प्रयोग आवश्यक छैन र गर्नु आवश्यक छैन, त्यस कारणले चाहिँ थ्रेसहोलले यहाँ अल्मिनु पर्दैन, विवादमा अल्झिनु पर्दैन।
अब स्थानीय तहको चुनाव गर्दाखेरि यो मतपत्रको स्थिति चाहिँ कस्तो होला, किनकि हामी मीडियामा त के सुन्छौँ भने 3 फिट अर्थात 1 मिटर लामोसम्म मतपत्र छाप्नु पर्नेसम्म हुनसक्छ भन्ने सुन्छौं।
अब यो स्थानीय तहको निर्वाचनमा कत्रो मतपत्र हुन्छ, कतिले भाग लिन्छन् दलले र कतिले सबै गाविसमा गाउँपालिका सबै नगरपालिकामा सबै दलको उपस्थिति छ भनेर चाहिँ मैले भन्न सक्ने अवस्था छैन, किनभने दलहरू कुनै दलहरू क्षेत्रीय दलहरू छन्, कुनै दलहरू चाहिँ जिल्लामा मात्रै चाहिँ सीमित पनि छन्, केही जिल्लामा मात्र, कुनै दलहरू चाहिँ सम्पूर्ण देशका सबै नगरपालिका र गाविसमा पनि छन्। मैले चाहिँ देख्दाखेरि चाहिँ 9-10 दलभन्दा बढी सबै गाविसमा होला जस्तो लाग्दैन, कुनै गाविसमा एउटा दल छ भने अर्को गाविसमा त्यो दल नभएर अर्को दल हुन सक्छ, त्यस कारणले गाविस गाउँ पालिका र नगरपालिकाको मतपत्र चाहिँ त्यति ठूलो हुन्छ भन्ने मलाई लाग्दैन। बरु अर्को चाहिँ मतपत्रको समस्या अर्को म तपाईँलाई भन्छु के भने हामीले स्थानीय तहको निर्वाचन गर्न गइरहेछौँ, निकाय भने पनि तह भने पनि स्थानीय नै हो, तह तल्लो तह हो र हाम्रो तल्लो तहको निर्वाचन हामीले एक दिनमा गर्ने गरेका छैनौँ। तपाईँलाई सम्झाउँछु, हामीले 54 सालमा गरेको निर्वाचन 3 चरणमा गरेको छ र 3 चरणमा पनि सम्पूर्ण निर्वाचन सम्पन्न गराउन सकेर कयौं निर्वाचन जिल्लाका निर्वाचन पश्चिम पहाड़ी जिल्लाका निर्वाचनहरू माओवादीका नियन्त्रणमा भएको हुनाले चाहिँ नगर्न सकेर एक वर्षपछि जेन तेन गरेको मलाई सम्झना छ। त्यस कारणले हामीहरूले चाहिँ स्थानीय निर्वाचन एकै चरणमा गर्ने गरेका छैनौं, अब यसपल्ट 1 चरणमा गर्नुपर्ने आवश्यकता देखा परिरहेछ। यो पनि जेठको तपाईँले चाहिँ सुरु गरेपछि चाहिँ 1.5 महिना लगाएर गर्नुहुन्थ्यो भने अब चाहिँ सुरु गरेपछि 1.5 महिना लगाउनु पाउनुहुन्न, तपाईँले 1 महिनाभित्रमा सबै निर्वाचन सक्नुपर्छ, बाँकी गर्न रिगर्नुपर्ने निर्वाचन पनि गर्न सक्नुपर्छ सबै सकेर। अनि एउटा यसमा राम्रो कुरा के छ, तपाईँ हामीलाई चाहिँ कहिलेकाहीँ अलिकति अनुभव नहुँदा अथवा सम्झना नहुँदाखेरि चाहिँ हामीले के विचार गर्छ गर्दैनौँ भनेदेखि चाहिँ सरकारको निर्वाचन हुँदैछ नि, सरकार भनेको स्थानीय सरकारको हो, अनि हामी अब कतिवटा सरकार बनाउँदैछौँ,
719
हो, त्यस कारणले जसरी हाम्रो प्रदेश 7 वटा छन् र प्रत्येक प्रदेशको चुनाव भएपछि एउटा प्रदेश चुनाव भएपछि त्यो प्रदेशमा सरकार बन्छ, त्यसै गरेर प्रत्येक स्थानीय तहको निर्वाचन भएपछि प्रत्येक संस्थाको निर्वाचन भएपछि त्यो सरकार बनिहाल्छ नि, त्यस कारणले हामी जति सक्छौँ त्यति चाहिँ बनाउँदै जाने हो। मैले यसरी भन्दै गर्दा किनभने अब यता यो संघीय निर्वाचनमा गणना गरिदियो भने चाहिँ कतैको चुनाव गरेर क्षेत्र एउटा क्षेत्रको चुनाव गरेर गणना गरिदियो भने त्यहाँ कुन दलले बढी सिट ल्याउँछ त्यो दलको प्रभाव पर्ने भएको हुनाले गणना नगरेर बाकस बाँकी राखेर सबै चुनाव सकेर गर्ने चलन हुन्छ। हाम्रो मित्र राष्ट्र भारतमा पनि त्यस्तो गर्ने चलन छ, बिहार युपीमा पनि त्यो गरेको हो हालसालै गरेका निर्वाचनहरूमा। भने हामीहरूले स्थानीय तहको निर्वाचनमा जुन गाउँपालिका वा नगरपालिकाको हामी निर्वाचन गर्छौँ त्यसको तत्कालै त्यहीँनिर काम गणना गरेर परिणाम घोषणा गरेर त्यहीँनिर चाहिँ सर्टिफिकेट दिने व्यवस्था गर्नुपर्छ, त्यसो गर्ने भएको हुनाले अब हामी अब जहाँ जहाँ पहिला सक्छौँ त्यहाँ त्यहाँ पहिला सकौँ अब निर्वाचन गर्ने योजना बनाउँदाखेरि चाहिँ मिति चाहिँ तपाईँले जेठको 10 गते तोक्नु भएन, तपाईँले वैशाखको 10 गते तोक्नुहोस्। यदि वैशाखको 10 गते 5 वटा अथवा 20 वटा नगरपालिका र गाउँपालिकाको गर्न सक्नुहुन्छ अथवा सुदूरपश्चिमका सबै गाउँपालिका र नगरपालिका गर्न सक्नुहुन्छ भने वैशाखको 10 गते गरिदिनुहोस्, त्यसैको लागि तयारी गर्नुहोस्, अरू बाँकी तयारी पनि गर्दै रहनुहोस्, ब्याच ब्याचमा ग्रुप बनाएर अनि तपाईँले चाहिँ गर्दै पश्चिमतिर पूर्वतिर जानुहोस्, पूर्व गएर सक्नुहोस् अथवा हिमालबाट सुरु गर्नुपर्छ कि तराईबाट चाहिँ मधेसबाट सुरु गर्नुपर्छ, सुरु गरेर तपाईँ 1 महिनाभित्रमा सक्ने किसिमले चाहिँ तपाईँ एक किसिमको निर्वाचनको तयारी गर्दै हामी त्यो निर्वाचनको घोषणा गर्दै अगाडि चाहिँ आफ्ना संयन्त्रहरू अगाडि बढाउँदै एक किसिमको तयारी त्यस्तो किसिमको मुभमेन्ट गरेर चाहिँ निर्वाचन गर्न पनि सक्नुहुन्छ।
सम्भावना कतिको देख्नुहुन्छ?
मैले चाहिँ हाम्रा साथीहरू अनुभवी हुनुहुन्छ अहिले जो जति बाँकी हुनुहुन्छ दुईजना आयुक्त प्रमुख आयुक्त र आयुक्त चुनाव हामीसँगै बसेर गरेको व्यक्तिहरू हुनुहुन्छ अनि हाम्रा सम्पूर्ण कर्मचारी चुनाव गरिरहेका र गराइरहेका कर्मचारीहरू छँदैछन् अनि जसले अनुभव विभिन्न खालका निर्वाचन गराएर रहेका चाहिँ कर्मचारीहरू छन् अहिले तिनीहरूमा धेरै विश्वास गर्नुपर्ने नै ठाउँ नै तिनीहरू नै हो र अनि अब सुरक्षा निकाय निर्वाचनमा धेरै खटिरहेको सुरक्षा निकाय पनि छ त्यस कारणले मलाई लाग्छ राम्रो योजना कार्ययोजना एउटा तपाईँले मार्गचित्र बनाउनुभयो राम्रोसँग विचार पुर्याएर र अनि एक महिनाको समयमा अब मैले भनिहालेँ वैशाखको दस गतेको मितिदेखि जेठको दस गतेसम्म सक्ने किसिमले तपाईँ कुनै एउटा एरियाबाट आफूले सक्ने क्षमताभित्रबाट फेज मैले यसलाई फेज नभनेर चाहिँ यो एउटा सल्केको मैले आगोको चाहिँ रूप लिउँ भने चाहिँ अब यो आगो भने अलि नकारात्मक होला अनि अब जे भए पनि एकतिरबाट सुरु भएपछि मेलो मार्दै अनि त्यो पश्चिमतिर अथवा हिमालबाट तराईतिर अथवा पूर्वबाट पश्चिमतिर पश्चिमबाट पूर्वतिर कसरी चाहिँ कति चरण बनाउँदा ठिक हुन्छ त्यही अनुसार त्यो कर्मचारीलाई पनि मुभ गराउन पाइयो अनुभवी कर्मचारीलाई सेक्युरिटीलाई मुभ गराउन पाइयो अनि मतपत्रको हामीले कुरा गरिरहेको थियौँ अघि मतपत्र चाहिँ त्यति ठुलो हुँदैन मलाई जहाँसम्म लाग्छ त्यो चाहिँ माथिल्लो चाहिँ निर्वाचनमा ठुलो हुन्छ प्रान्तमा र प्रदेशमा र अनि हाम्रो चाहिँ यो चाहिँ संघीय संसदको चुनावमा चाहिँ मतपत्र ठूलो हुन्छ यसमा चाहिँ त्यति ठूलो नहोला भन्ने मलाई लाग्छ किनभने
स्थानीय तहको चुनावमा हामीले विद्युतीय मतदान जुन मेसिन छ नि त्यसलाई प्रयोग गर्ने सम्भावना चाहिँ कतिको रहन्छ किनकि कम हुन्छ उम्मेद्वार भन्नु हो।
मैले चाहिँ आज मात्रै लेखिरहेको थिएँ निस्किसकेको छैन कुरा बाहिर आज मात्रै लेखिरहेको थिएँ अघि पनि लेख्दै थिएँ तपाईँले कुरा गर्दाखेरि चाहिँ त्यो पनि कुरा आइरहेको थियो मेरो मनमा कि अब त्यो भोलि पर्सि प्रकाशन होला तपाईँले पहिले नै मलाई सोध्नुभयो तपाईँको रेडियोले सबभन्दा पहिला जानेभयो यो कुरा चाहिँ मैले के भनिरहेको थिएँ भने धेरै वर्ष पहिलादेखि नै चाहिँ स्थानीय तहको त्यति बेला निकायको निर्वाचन गर्दाखेरि चाहिँ विद्युतीय उपकरणको प्रयोग गरौँ भनेर भनेको थिएँ त्यो उपकरण पनि हामीले अन्तबाट ल्याएको होइन नेपालमै बनाएको प्रयोग गरौँ भनेको थिएँ त्यसलाई परीक्षण गरौँ पनि भनेको थिएँ हामी त्यो गर्न पनि पाएनौँ सबभन्दा राम्रो सजिलो त हुन्थ्यो कस्तो रमाइलो हुन्थ्यो र कति सहज हुन्थ्यो हामीलाई निर्वाचन व्यवस्थापन गर्न मैले यसै भन्दै गर्दाखेरि चाहिँ के भन्न भुल्न हुँदैन भने यो अत्यन्त संवेदनशील विषय हो प्रविधि व्यवस्थापनको लागि व्यवस्थापन त्यस्तै चाहियो टेक्नोलोजी व्यवस्थापन गर्ने व्यक्ति पनि चाहियो त्यो सब सफ्टवेयर बनाएर त्यसलाई टेस्ट गरेर परिमार्जन गरेर टेस्ट गरेर
विश्वसनीयता
त्यसमा कुनै किसिमले बाहिरबाट चाहिँ पेनिट्रेट गर्दैन ह्याक गर्दैनन् आजकल ह्याकिङ सिस्टम छ अनि ह्याक गर्दैन भने ग्यारेन्टी अमेरिकाको चुनावमा त प्रश्न उठ्यो ह्याकिङ भयो भनेर कति भएको नभएको मलाई हामीलाई थाहा भन्ने कुरा भएन तर प्रश्न उठाएछ भनेदेखि हामी कहाँ त्यसै पनि केही पनि गर्न नसकिने ठाउँमा पनि ह्याक हुन सक्छ भनेर शंका गरेर चाहिँ पहिला हामीले उपकरण प्रयोग गर्दाखेरि चाहिँ धेरै विवाद भएको अवस्था हो त्यसकारणले नेपालमै उत्पादन गर्न थालिएको बनाइराखिएको सफ्टवेयर ले सञ्चालन हुने हार्डवेयर त्यस्तो उपकरण प्रयोग गर्न पाएको भए हामीहरूले चाहिँ निर्वाचन व्यवस्थापन सहज हुन्थ्यो मतपत्र छाप्नु पर्ने थिएन गणना गर्नुपर्ने थिएन हेर्नुहोस् न कस्तो सजिलो मतपत्र छाप्नु पर्ने थिएन गणना गर्नुपर्ने थिएन मतपत्र ढुवानी गर्नुपर्ने थिएन मतपत्र हराउने डर पनि हुन्थेन अनि त्यसपछि परिणाम तत्कालै आउने थियो र फेरि त्यो डेटालाई चाहिँ खाली गरेर त्यही मिसिन अर्को गाउँविस गाउँपालिका नगरपालिकामा लिएर गएर फेरि अर्को चाहिँ क्षेत्रमा गर्न पाइन्थ्यो अनि सबै सकिसकेपछि त्यो फेरि उपकरण राखेपछि अर्को निर्वाचनमा भोलि चाहिँ माथिल्लो निर्वाचनमा पनि प्रयोग गर्न पाइन्थ्यो त्यो विषयमा हामीले चाहिँ समय लिएर चाहिँ व्यवस्थापन गर्न खोइ पाएको पहिला त निर्वाचन कुन गर्ने हो भन्ने नै थाहा छैन अस्तिसम्म पनि निकायको गर्ने कि भन्दै एउटा नेता हिँड्नुहुन्छ अर्कोले होइन तहको गरौँ भन्नुहुन्छ अर्कोले होइन यो दुइटै गर्नु हुँदैन हामीले त यो त हामीले पाएको चाहिँ के भन्नु तपाईँले भन्दै हुनुहोला सोध्नुहोला त्यो पनि निर्वाचन त सबै आउनु पर्यो नि सबै पक्ष अनि निकायको गरौँ भन्ने कहिले निकायको गरौँ तहको नगरौँ भन्ने कहिले संसदको गरौँ भन्ने अनि मन लागेको कुरा भन्नु पाइन्छ र निर्वा संविधानमा के व्यवस्था छ त्यो अनुसार गर्न परेन. कुनै एकजना व्यक्तिले संविधान परिवर्तन गर्न सक्ने भए त 90% गरेको त यहाँ चित्त बुझिरहेको छैन.
यो विषयमा आउँला सर, हामी यो भोटिङ मेसिनकै कुरा गर्दै थियौँ. भनेपछि
मैले चाहिँ देखेको चाहिँ गर्न पाए राम्रो हो, गर्न पाए भनेको छु मैले. अब यो 3 महिनामा मलाई यो गर्न सक्नु होला जस्तो लाग्दैन नेपालकै चाहिँ अब तयारीको अवस्थाले. यदि समय दिएको भएदेखि मैले चाहिँ यदि समय दिएको भएदेखि कमसेकम 6 महिना पहिल्यै अथवा 1 वर्ष पहिल्यैदेखि चाहिँ हामी तयारी अवस्थामा जान सकेको भएदेखि सधैँको लागि कम खर्चिलो र राम्रो हुन्थ्यो. मलाई लाग्दैन यो यति छोटो समयमा 3 महिनाको समयमा यो सबै कुरा गरेर सबैलाई चित्त बुझाएर सबै सरकारवालालाई चाहिँ विश्वास दिलाएर अनि त्यो उपकरण चाहिँ पनि प्राप्त गरेर गर्न सक्लान् नसक्लान् निर्वाचन आयोगलाई सोध्नुपर्ने हुन्छ. मैले चाहिँ आँट गर्न अहिले मैले भने अहिले पनि आँट गर्न चाहन्थेँ. अलिकति म चाहिँ यो विधिमा अलिअलि जानकार भएको विद्यार्थी भएको नाताले मैले चाहिँ अलिकति बढी आँट गर्ने हो. अब सबै साथीहरू त्यति नै आँट गर्नुहुन्छ भन्ने छैन. त्योभन्दा पनि राजनीतिक दलहरूको स्वीकार्यता अत्यन्त महत्वपूर्ण कुरा हो, जो चाहिँ यसका महत्वपूर्ण खेलाडी हुन्.
चुनाव गर्ने विषयमा अब 1 वर्ष मात्र बाँकी छ, हामीले 3 वटा चुनाव गर्नुपर्छ भनेर संविधानले प्रष्ट व्यवस्था गर्छ. यो त भयो तहको चुनावको विषयमा हामीले छलफल गर्यौं. कुनै कुनै नेताहरूबाट वा जिम्मेवार व्यक्तिहरूबाटै पनि के कुरा आइरहेछ भने अब हामीसँग समय थोर छ, त्यसकारणले 2 वटा प्रदेश र चाहिँ केन्द्रीय संघीय संसद वा स्थानीय तह र प्रदेशको चुनाव पनि सँगै गर्न सकिन्छ भन्ने कोणबाट पनि कुराहरू बहसहरू सुन्न पाइन्छ. त्यसरी
हामीहरूले चाहिँ त्यस्तो गल्ती चाहिँ गर्न हुँदैन. जुन कुरा चाहिँ मिसायो भने गर्नै नसकिने होस् र अनि फेल भएर हामी चुनाव कुनै पनि गर्न नसकिने होस्. चुनाव गर्ने यदि हाम्रो इच्छा छ भने 3 तहको एकैचोटि निर्वाचन गर्ने गरेर योजनाबद्ध रूपमा विचार पनि नगर्नुहोस्, कुरा मात्रै होइन विचार पनि नगर्नुहोस्. त त्यसो भन्दै गर्दा मैले केलाई रुल आउट गर्न चाहन्न, केलाई हुन सक्दैन भन्न चाहन्न भने स्थानीय तहको निर्वाचन र प्रदेश र चाहिँ संघीय निर्वाचनलाई जोडेर चाहिँ एकै दिन चाहिँ गर्ने एकैचोटि गर्ने चाहिँ सम्भावना छैन हाम्रो स्थितिमा. त्यो व्यवस्थापकीय दृष्टिले, प्राविधिक दृष्टिकोणले र प्रशासकीय दृष्टिकोणले र भूगोलको दृष्टिकोणले पनि सम्भव छैन. किनभने हामी कति किसिमका मतपत्र हुने, कतिवटा भागस हुने, कसरी चाहिँ व्यवस्थापन गर्ने, त्यसको सेक्युरिटी कसरी राख्ने, त्यस कारणले यो सम्भव छैन. प्रत्येक 3 निर्वाचनको लागि 3 तहका निर्वाचनको लागि कार्यतालिका अहिले बनाऊ, त्यो त मार्गचित्र कार्यतालिका अहिले बनाऊ र कुन कुन मितिमा गर्ने अहिले तोकौं,
डेट
अहिले तोकौं र अनि तयारीको लागि 3 निर्वाचनको लागि चाहिँ सँगसँगै तयारी गर्न थालौं. 3 ब्याच भएर हामी चाहिँ तपाईँ यो कोठामा भनौँ एकछिनलाई, यो कोठामा बस्ने जति हामी चाहिँ स्थानीय तह काम गर्ने, पल्लो कोठामा बस्ने जति चाहिँ प्रदेशको गर्ने, अलि पल्लो कोठामा बस्ने जति चाहिँ अनि अरू संघीय संसदको चुनाव गर्नको लागि तयारी गर्ने भनेको त्यो त्यहाँ बस्ने भनेका. तर एक आपसमा हाम्रो संलग्नता र यो के भन्ने हामी एक आपस यो 3 समूहले एक अर्कालाई चाहिँ सेयर पनि गर्ने त्यस्तो किसिमले चाहिँ एकैचोटि कार्यतालिका बनाएर 9 महिनाभित्रमा 10 महिनाभित्रमा 11 महिनाभित्रमा चुनाव सम्पन्न गर्नको लागि मैले एउटा प्रस्ताव गरेको थिएँ करिब 2 हप्ता 3 हप्ता अगाडि. अब त्यो त्यत्तिकै रह्यो, त्यो त मैले एउटा आफ्नो विचार राखेको हो. अहिले तपाईँको प्रश्नमा म जाँदाखेरि म के भन्छु भने अब स्थानीय तहको एउटा हामीले अब अगाडि बढ्छ कि भन्ने आशा लागेको हुनाले अब यो अगाडि बढोस्. अब मैले यसमा भन्दाखेरि चाहिँ 2 कुरा भन्छु. एउटा संघीय र प्रदेशको निर्वाचन एकै दिन गर्नलाई चाहिँ अलिकति सम्भावना हुनसक्छ. तर सम्झौता केमा गर्नुपर्ने हुन्छ भने सम्झौताको कुरा गरिरहेको छु है, सम्झौता कसले गर्नुपर्ने भन्दाखेरि चाहिँ मतदाता केयरफुल हुनुपर्ने, बढी सतर्क हुनुपर्ने, कसरी भोट हाल्ने भन्ने थाहा पाउनुपर्ने
र
समानुपातिक पनि छ र 2 समानुपातिक छ. अनि दलहरूले चाहिँ मतपत्रमा चाहिँ सम्झौता गर्नुपर्ने. त्यो भन्न खोजेको के भनेदेखि चाहिँ एकै दिन यदि गर्ने हो भने यो कुरा चाहिँ महत्त्वपूर्ण छ र निर्वाचनको लागि चाहिँ अत्यन्त औषधि पनि हो. यो एकै दिन गर्न छ भने मुक्सिरको कार्तिकको चाहिँ लास्टतिर दसैँ तिहार र साइड सकिएपछि निर्वाचनको मिति अहिले तोक्नुहोस् हो. अनि मतपत्र चाहिँ के गर्नुहोस् भने 2 प्रदेशको निर्वाचनको एउटा मतपत्र बनाउनुहोस्, एउटा मतपत्र. 2 निर्वाचन भयो भने एउटै मतपत्र बनाउनुहोस् अनि संघीयको पनि 2 निर्वाचन भयो भने एउटै मतपत्र बनाउनुहोस्. त्यसो भन्दै गर्दा तपाईँले मलाई के सोध्नुहुन्छ भने त्यहाँ त दुईवटा निर्वाचन प्रणाली छन्, दुईवटा भोट हाल्नुपर्छ नि, अस्ति दुईवटा हालेको तपाईँले त्यो चाहिँ हाल्नुभयो होला होइन, दुईवटा हुन्छ होइन, एउटा दुईवटा भागस हुन्छ, दुईवटा भागस अब चारवटा हुन्छ, चारवटा नगर्ने मैले चाहिँ दुइटै मात्रै भागस बनाउनुहोस्, किन मतदाताले चारवटा भागस बनाउँदाखेरि चाहिँ मतदाताले चाहिँ धेरै यताउता पार्न सक्छन्, लेन्दी हुन्छ, समस्या हुन्छ, टाइम बढी लाग्छ, अनि यताउता नि पर्न सक्छ, अनि कतिले चाहिँ गल्ती गर्छन्, अब मलाई भोट हालिदिनुहोस् भन्नेहरूले चाहिँ के भन्छन् भने मलाई चाहिँ चारवटामा फलाना फलानामा हाल्नुहोला भनेर भन्नुपर्ने हुन्छ, त्यो पनि चाहिँ असिलो छ नि त, व्यक्ति पनि फरक होला, त्यहाँ चिन्ने पनि फरक होला, के हुन्छ, त्यस कारणले चाहिँ चारवटा मतपत्र नबनाउनुहोस्, दुईवटा मतपत्र बनाउनुहोस् दुईवटाको दुईवटा तहको लागि, तर दुईवटा निर्वाचन प्रणालीलाई के गर्नुहोस् भने उम्मेद्वार दलको उम्मेद्वार हुन्छ नि, दलको उम्मेद्वार हुन्छ, त्यो दलको उम्मेद्वारलाई परेको मत चाहिँ समानुपातिकमा पनि त्यही मत जोड्ने गर्नुहोस्, कुरो बुझ्नु न, त्यसपछि त्यसो भयो भने तपाईँले एउटा मतपत्रमा दललाई पनि भोट दिनुहुन्छ उम्मेद्वारलाई पनि दिनुहुन्छ, यहाँनिर के कम्प्रोमाइज गर्नुपर्ने हुन्छ, एउटा कुरा चाहिँ हामीले यहाँ सम्झौता के गर्छौँ भन्दाखेरि चाहिँ गर्नुपर्ने बाध्यता के भयो भने कुनै उम्मेद्वारले एउटा दललाई दिन चाहेको आफ्नो दललाई एउटा उम्मेद्वार चाहिँ अर्को स्वतन्त्रलाई दिन चाहेको अथवा अर्कै दलको उम्मेद्वारलाई दिन चाहेको रहेछ भने प्रत्यक्ष भन्नुहुन्छ तपाईँहरूले जुन पहिलो नै निर्वाचित हुने निर्वाचन प्रणालीमा मैले तपाईँलाई भोट दिन चाहेँ तर चाहिँ समानुपातिकमा चाहिँ अर्को दललाई दिन चाहेको रहेछु भने मैले चाहिँ त्यो बाँड्न पाउन्न, त्यो बाँड्न नपाउने सम्झौता यदि त्यहाँ लोकतान्त्रिक भएन, त्यो चाहिँ त्यो मतदाताले त्यो अधिकार पाएनन् भन्नुहुन्छ भने चाहिँ निर्वाचन नहुन पनि सक्छ अनि किन निर्वाचनै नहुनुभन्दा त्यो लोकतन्त्रलाई अलिकति कम्प्रोमाइज गर्ने हो कि भनेर मैले चाहिँ के भनेको भने यी दुइटैलाई जोडेर गरौँ अनि दुइटैलाई गरौँ प्रत्येक क्षेत्र प्रत्येक तहको मतलब प्रत्येक दुइटै तहकोमा संघीयमा पनि एउटा मतपत्र बनाऊ समानुपातिकको र उसको किनभने दलहरूको त एउटा चिन्ह हुने हो अनि दलको उम्मेद्वारको त्यही चिन्ह हुन्छ दलको पनि त्यही चिन्ह हुन्छ अनि आखिर यहाँ भोट त दललाई हाल्ने र उम्मेद्वार हाल्ने त एउटै कुरा भयो त्यो कारण चाहिँ मतदातालाई चाहिँ चोइस हुँदैन दललाई चाहिँ त केही फरक पर्ने होइन मतदातालाई चोइस हुँदैन त्यो कम्प्रोमाइज चाहिँ गर्नुपर्ने हुन्छ त्यो चाहिँ अब राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा पनि यो कम्प्रोमाइज गर्नु हुँदैन लोकतन्त्रमा यो चाहिँ सम्झौता नगर्नुपर्ने हो भन्ने हुन्छ भनिन्छ तर पनि एउटै गर्ने चलन पनि छ यो चाहिँ यो के भन्छ भने मिश्रित निर्वाचन प्रणालीमा यो एउटा चाहिँ महत्त्वपूर्ण कुरा मैले भने त्यस कारणले यसलाई चाहिँ यसरी गर्यो भने अहिले सोच्यो भने बुझाउन सकियो भने र अहिले दलहरूले मान्नु पर्यो मतदाताले पनि मान्नु पर्यो मतदातालाई चाहिँ त्यस भयो भने सहज हुन्छ
मेहनत धेरै गर्नुपर्ने देखियो
मेहनत धेरै पर्दैन हुन्छ खर्च कम लाग्ने भयो हेर्नुहोस् है दुईवटा खर्च कम मतपत्रको संख्या घट्ने भयो अनि त्यसको ढुवानी खर्च पनि कम लाग्ने भयो मतदाताले चाहिँ गल्ती गर्ने सम्भावना पनि कम हुने भयो किनभने दुईवटा मतपत्र चलाउनु परेन अनि चारवटा भागस राख्नुपर्ने दुईवटा तहको लागि चाहिँ दुईवटा भागस राखे भयो एउटा भागस चाहिँ प्रान्तको प्रदेशको एउटा भागस चाहिँ संघीयको त्यो संघको संघीय सभाको सदस्यहरूको क्षेत्र निर्धारण गर्ने कुरा अनि चाहिँ अनि त्यो 165 डबल संघमा अनि 165 चाहिँ प्रदेशमा डबल गर्नु त्यसको क्षेत्र निर्धारणको कुरा अनि यो मैले भनेको प्रस्तावमा चाहिँ गर्ने हो भने चाहिँ त्यो संघ मैले भनेको जुन प्रस्ताव छ त्यसमा भन्ने भने कुरा बुझेर के बुझ्नुपर्छ भनेदेखि संघीय निर्वाचन क्षेत्र एउटा क्षेत्रको बराबर चाहिँ प्रदेशका दुईटा हुने भएको हुनाले चाहिँ संघको क्षेत्र एउटा क्षेत्रभित्र प्रदेशमा दुईटा क्षेत्र हुन्छन् भने त्यो संघको क्षेत्रभित्रै त्यो प्रदेशको दुईटा क्षेत्र हुनुपर्छ त्यो प्रदेशभन्दा त्यो संघको क्षेत्र भित्र दुईटा प्रदेश नबनाएर अर्को अर्को क्षेत्रको अलिकति र यो क्षेत्रको अलिकति गरेर चुनाव गराउन पाइँदैन नत्र भने व्यवस्थापन गर्न कठिन हुन्छ त्यस कारणले मैले भनेको एकैचोटि गर्ने हो भने त्यो लिमिटेसन पनि विचार गर्नुपर्ने हुन्छ त्यति मात्र
अघि पनि हामीले अलिकति कुरो उठाउँ जस्तै यो तहको नगरिकन एकैपटक प्रदेश र संघीय संसदको गरौँ भन्ने कुरो पनि उठ्या छ
किन पाइँदैन भने नि संविधान संशोधन गर्नुभयो भने जे पनि गर्नु पाइयो कता कता गर्नु मन छ त्यति त्यही गरे भयो संविधानले के भन्छ भने राष्ट्रपतिको उपराष्ट्रपति मात्रै होइन माथिल्लो सदन संसदको संघीय संसदको पूर्णताको लागि अपर हाउसको चाहिँ चुनाव हुनुपर्छ अपर हाउसको चुनावको लागि को हुन् त मतदाता भन्दाखेरि चाहिँ गाउँ र नगरपालिकाका प्रमुख उपप्रमुख र अध्यक्ष र उपाध्यक्ष चाहिँ मतदाता हुन् त्यसको अतिरिक्त प्रदेशका सदस्यहरू पनि मतदाता हुन् यी मतदाताहरूको चुनाव नभइकन चाहिँ माथिल्लो सदनको राष्ट्रिय मतलब उपर हाउसको राष्ट्रिय सभाको चुनाव हुँदैन राष्ट्रिय सभाको चुनाव नभइकन चाहिँ महिलाको कति प्रतिशत भयो दुईटै सदनमा गरेर भनेर हेर्न पाइँदैन। दुईटै सदनको 33% माथिल्लो सदनको हेरेर तल्लो सदनको 33% टोटलमा 33% पुर्याउने हो। माथिल्लो चुनावै नभइकन कसरी 33% पुर्ने? फेरि संविधान संशोधन, यो सिक्वेन्समा संविधानले व्यवस्था गरेका छ, जे लिएर बनाएको संविधान र तलको चुनाव गर्नुहोस्, त्यसपछि प्रदेशको गर्नुहोस्, त्यसपछि चाहिँ माथिल्लो गर्नुहोस् र अनि यसलाई चाहिँ अनि त अपर हाउसको चुनाव गर्नुहोस्, त्यसपछि राष्ट्रपति उपराष्ट्रपतिको चुनाव गर्नुहोस् भनेर संविधानले भनेको छ। अनि हामीले चाहिँ अब कहिले चाहिँ यो गरौँ कहिले ऊ गरौँ भन्दै हिँड्नु त पाइएन कि संविधान संशोधन गर्यो, अब त्यो हाउसको अधिकार हो, त्यो हाउसले गर्छ, संविधान संशोधन गरेर कता कता जानुपर्ने हो त्यो गर्न सक्नुहुन्छ।
भनेपछि यसरी जुन तपाईँले अहिले भन्नुभयो तलबाट माथितिर हामीले चुनाव गर्दै आउनुपर्छ, यदि यस्तो भएन भने यो संविधानको भविष्य चाहिँ के होला?
संविधानले चाहिँ 74 साल माघको 7 गतेपछि 601 बस्ने अधिकार छैन, अनि संविधान अनुसार बस्ने अधिकार छैन भनेपछि सरकार पनि हुँदैन, संसद पनि हुँदैन, अनि स्थानीय तह पनि हुँदैन, प्रदेश पनि हुँदैन, अनि त्यसपछि चाहिँ राष्ट्रपति उपराष्ट्रपति मात्र हुन्छन्। ती राष्ट्रपति उपराष्ट्रपतिले राज्य चलाउनु पर्ने अवस्था होला र अनि चाहिँ त्यो कसरी चल्ला किनभने संविधानमा केही पनि व्यवस्था छैन र त्यो परिकल्पना त्यो त्यो गरिसकेका छौँ भने त्यस कारणले एउटा संवैधानिक संकट भन्ने शब्द छ नि, हामीले चाहिँ पहिला पनि एकचोटि त्यस्तै खालको संकट हामीलाई आयो 69 सालमा बाधा अड्काउ प्रयोग गरेर चाहिँ हामीले सरकार बनायौं र चुनाव गराएर चाहिँ बल्ल अनि फेरि ट्र्याकमा ल्याइयो, त्यो ट्र्याकमा ल्याएर एउटा संविधानसम्म आयो, हामी चाहिँ दङ्ग परेका छौँ संविधान हातमा लिएर। तर अब खेलाडीहरूले यस्तै किसिमले चाहिँ बाङ्गो टिङ्गो खेल्न थाल्यो भने चाहिँ खेलको चाहिँ रूल चाहिँ नमानेपछि नियम नमानेपछि त के हुन्छ र सबै भत्किन्छ नि, संकटको स्थितिमा पुग्छौं, जुन कतातिर जान्छ भन्न सक्ने अवस्था त होइन, एउटा संकटको संकेत चाहिँ देखा पर्छ। त्यसरी हेर्दाखेरि चाहिँ त्यस्तो नभइदियोस्।
समय दिनु
धन्यवाद छ यहाँलाई पनि।
आजको कार्यक्रममा हामीले पूर्व प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीसँग छलफल गर्यौं। उज्यालो रेडियो नेटवर्क मार्फत काठमाडौँमा 90 MHz देशका विभिन्न रेडियो स्टेशन तथा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनबाट संसारभर प्रसारण भइरहेको कार्यक्रम बदलिँदो नेपालको आजको समय सकिने लागेको छ। कार्यक्रमबाट प्राविधिक साथी सन्दीप सुन्दाससँगै म प्रकाश ढकाल पनि बिदा हुन्छु। नमस्कार।